یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے. السلام علیکم. پاکستان میں اس وقت رات کے 9, بھارت میں 9:30, اور یہاں ہمارے اسٹوڈیوز کی گھڑیوں میں دن کے 12 بج رہے ہیں. وائس آف امریکہ واشنگٹن کی اردو سروس سے میں ہوں خالد حمید, خبروں کے ایک بلٹن کے ساتھ. پاکستان کے وزیر خارجہ شاہ محمود قریشی پاکستان چین اسٹریٹیجک مذاکرات کے دوسرے اجلاس میں شرکت کے لیے ایک اعلی سطحی وفد کے ہمراہ جمعرات کو چین کے 2 روزہ دورے پر روانہ ہو گئے. پاکستان کے دفتر خارجہ کا کہنا ہے کہ یہ دورہ مختلف شعبوں میں پاکستان اور چین کے تعلقات کو مزید مضبوط کرنے کے حوالے سے اہم کردار ادا کرے گا. وزیراعظم عمران خان نے حال ہی میں کہا تھا کہ چین کے صدر شی جن پنگ رواں سال کے اواخر میں پاکستان کا دورہ کریں گے, لیکن باضابطہ طور پر ابھی چینی صدر کے دورہ پاکستان کی تاریخوں کا اعلان ہونا باقی ہے. پاکستان کا اعلیٰ سفارتی وفد چین کا دورہ ایک ایسے وقت میں کر رہا ہے جب کشمیر کے معاملے پر حال ہی میں وزیر خارجہ شاہ محمود قریشی نے اسلامی ممالک کی تنظیم او آئی سی کے کردار پر تحفظات کا اظہار کیا تھا, جس کے باعث پاکستان اور سعودی عرب کے تعلقات میں بظاہر سرد مہری آئی ہے. بعض تجزیہ کاروں کا کہنا ہے کہ اس تناظر میں پاکستان کے وزیر خارجہ کا دورہ چین اہم ہے. پاکستان کے دفتر خارجہ کے ترجمان زاہد حفیظ چودھری نے جمعرات کو معمول کی پریس بریفنگ میں کہا کہ وزیر خارجہ کا دورہ اسلام آباد اور بیجنگ کے درمیان جاری اسٹریٹیجک روابط کی کڑی ہے. وزیر خارجہ شاہ محمود قریشی کی چین کے ایک اہم عہدیدار وینگ یو سے ملاقات ایک ایسے وقت میں ہو رہی ہے جب چین پاکستان اقتصادی راہداری سی پیک منصوبہ دوسرے مرحلے میں داخل ہو چکا ہے. اس مرحلے کے دوران چین پاکستان میں اربوں ڈالرز کی سرمایہ کاری کرے گا. پاکستان میں ریلوے کے وفاقی وزیر شیخ رشید احمد نے اعلان کیا ہے کہ پاک چین اقتصادی راہداری سی پیک کے تحت مین ریلوے لائن ML1 منصوبے کا ٹینڈر آئندہ ماہ جاری کر دیا جائے گا, اور اندیا دیا ہے کہ سنگ بنیاد کی تقریب پر چین کی حکومت کے اعلی شخصیات شامل ہوں گی. تجزیہ کاروں کی نظر میں ML1 منصوبے سے نہ صرف سماجی اور معاشی ترقی کا نیا باب روشن ہوگا بلکہ ریلوے کا نظام جدید اور مضبوط ہوگا, اور منصوبے سے نوکریوں کے ہزاروں مواقع بھی پیدا ہوں گے. ایشیائی ترقیاتی بینک نے کہا ہے کہ کرونا وائرس کے باعث پاکستان میں بے روزگاری میں اضافہ ہوا ہے, اور آئندہ 6 ماہ کے دوران 22 لاکھ سے زائد مزید نوجوان روزگار سے فارغ ہو سکتے ہیں. ADB کی جاری رپورٹ کے مطابق آئندہ 3 سے 6 ماہ کے دوران خطے میں بے روزگاری میں بے پناہ اضافے کا خدشہ ہے, اور 3 ماہ میں 1 کروڑ جبکہ 6 ماہ میں 1.5 کروڑ نوجوان بے روزگار ہو سکتے ہیں. وزیراعظم کی معاشی مشاورتی کونسل کے رکن ڈاکٹر عابد سلہری کا کہنا ہے کہ کرونا وائرس کے پھیلاؤ میں بہتری اور معیشت کے کھل جانے کے باعث وہ پر امید ہیں کہ ADB کا یہ اندازہ درست ثابت نہیں ہوگا. پشاور پولیس نے پچھلے 29 اکتوبر کو عدالت کے اندر توہین مذہب کے مقدمے میں قید پاکستانی نژاد امریکی شہری کے قتل میں معاونت فراہم کرنے کے الزام میں ایک جونیئر وکیل کو گرفتار کر لیا ہے جو اب پولیس حکام کے مطابق زیر تفتیش ہے, اور اس نے جرم کا اعتراف بھی کیا ہے. تو فیل ضیاء کا تعلق پشاور ہی سے بتایا جاتا ہے, جس نے حال ہی میں قانون کی تعلیم مکمل کر کے وکیل شکیل خان کے ساتھ کام شروع کیا. شکیل خان امریکی شہری طاہر نسیم کے خلاف مقدمہ درج کرنے والے مدعی ملک اویس کے وکیل تھے. پاکستانی نژاد امریکی شہری طاہر نسیم کو پچھلے 29 جولائی کو مبینہ ملزم فیصل عرف خالد نے گولیاں مار کر ہلاک کر دیا تھا. تو فیل ضیاء کو ملزم فیصل عرف خالد کو پستول فراہم کرنے کے الزام میں گرفتار کیا گیا ہے. کراچی میں ترقیاتی کام کروانے اور بلدیاتی مسائل کے حل کے لیے وفاق میں برسر اقتدار تحریک انصاف اور سندھ میں پیپلز پارٹی کی حکومت کے درمیان اتفاق رائے کے بعد کوآرڈینیشن کمیٹی قائم کر دی گئی ہے. وفاقی حکومت کا کہنا ہے کہ ملک کے سب سے بڑے شہر کے اہم مسائل کے حل کے لیے صوبائی حکومت کے ساتھ مل کر کام کیا جائے گا. عام انتخابات کے بعد دونوں حکومتوں کے درمیان پہلی بار یہ اتفاق رائے سامنے آیا ہے, جس کے تحت وفاقی حکومت صوبائی دارالحکومت کراچی کے مسائل کے حل میں زیادہ سرگرم نظر آئی ہے. تاہم شہری امور کے ماہرین اور تجزیہ کاروں کے مطابق شہر کے مسائل کا مستقل حل بلدیاتی نظام کو مضبوط اور انتظامی پیچیدگیوں کو دور کیے بغیر ممکن نہیں ہے. خبریں ختم ہوئیں.
हम वॉइस ऑफ अमेरिका वॉशिंगटन से आपसे मुखातिब हैं।
अस्सलाम वालेकुम, वॉइस ऑफ अमेरिका वॉशिंगटन से आज के खुसूसी शो के साथ मैं हूं यास्मीन जमील। आज हम बात कर रहे हैं एक ऐसे मौजू पर जो इस वक्त पाकिस्तान ही नहीं बल्कि पूरी दुनिया के लिए इंतहाई अहमियत का हामिल है, और वो है कोरोना वायरस की वैक्सीन की तैयारी। आज हम बात कर रहे हैं इस बारे में कि ये वैक्सीन इस वक्त दुनिया भर में किन किन मुल्कों में कहाँ कहाँ तैयार हो रही है और किन किन मराहिल में है, और पाकिस्तान ऐसी किसी वैक्सीन को जल्द अज जल्द लोगों तक पहुँचाने के लिए किस अंदाज में और किस हद तक मदद कर रहा है, और ये कि पाकिस्तान का नेशनल इंस्टीट्यूट ऑफ हेल्थ इस्लामाबाद इस सिलसिले में क्या किरदार अदा कर रहा है। हमारे साथ इस वक्त मौजूद हैं डॉक्टर गजाला परवीन, जो नेशनल इंस्टीट्यूट ऑफ हेल्थ इस्लामाबाद के बायोलॉजिकल प्रोडक्शन डिवीजन की सरबरा और एक माहिर माइक्रोबायोलॉजिस्ट हैं, जो वैक्सीन प्रोडक्शन का 28 साल तजर्बा रखती हैं। तो उनसे पूछते हैं और उनसे बात करते हैं कि इस वक्त पाकिस्तान में और दुनिया भर में COVID-19 की वैक्सीन की तैयारी किन मराहिल में है और किस तरह इसको जल्द अज जल्द मार्केट में लाने के लिए काम हो रहा है। अस्सलाम वालेकुम डॉक्टर गजाला परवीन साहिबा।
वालेकुम अस्सलाम।
तो बताइए कि COVID-19 की वैक्सीन की तैयारी इस वक्त दुनिया भर में कहाँ कहाँ हो रही है, किन किन मराहिल में है, और चीन की वो कौन सी वैक्सीन है जिसकी टेस्टिंग तीसरे मरहले में दाखिल हो चुकी है और जिसमें पाकिस्तान भी और उसका ये नेशनल इंस्टीट्यूट ऑफ हेल्थ जो इस्लामाबाद है वो एक अहम किरदार अदा करने वाला है।
ऐसे है कि दुनिया में जो कंट्रीज हैं वो 160 ट्रायल चल रहे हैं इस वक्त COVID-19 वैक्सीन के, और वो अपने तैयारी के मुख्तलिफ मराहिल में इस वक्त हैं। जब वैक्सीन की तैयारी में, क्योंकि जाहिर है जब वैक्सीन को बनाना एक बड़ा जो है रिसर्च का काम होता है, उसके बाद जब वो किसी हद तक बन जाती है तो उसकी टेस्टिंग शुरू होती है। सबसे पहले स्टेज पर उसकी सेफ्टी को टेस्ट किया जाता है और एनिमल्स पे ट्रायल किया जाता है। उसके बाद जो है वो क्लिनिकल ट्रायल फेज 1, फेज 2, फेज 3 इस तरह से चलते हैं, जिसमें फेज 1 में जो है मेजॉरिटी उसकी सेफ्टी देखी जाती है और नंबर ऑफ इंडिविजुअल यानी कम लोगों को लगाई जाती है ना, क्योंकि सिर्फ सेफ्टी को स्टडी करना होता है कि अगर हम वैक्सीन लगाएंगे तो कोई इसका एडवर्स रिएक्शन या एडवर्स को अब इसकी उर्दू मुझे इस वक्त समझ नहीं आ रही, एडवर्स रिएक्शन अगर हो जाता है तो कम लोगों को होगा तो आप जल्दी कंट्रोल कर लेंगे ना, तो नंबर ऑफ इंडिविजुअल कम लिए जाते हैं। सेकेंड फेज के लिए फिर नंबर ऑफ इंडिविजुअल हम बढ़ा लेते हैं और सेफ्टी के साथ हम इम्यूनोजेनेसिटी उसकी देखते हैं और एफिकेसी वगैरह को टेस्ट किया जाता है। थर्ड फेज में नंबर ऑफ इंडिविजुअल बहुत ज्यादा यानी हजारों की तादाद में आ जाते हैं, फिर उसकी इम्यूनोजेनेसिटी, सेफ्टी, एफिकेसी और नंबर ऑफ डोजेस रेजिमेन, यानी डोज एक लगेगी या दो लगेंगी तो कितनी ड्यूरेशन से लगेंगी, इस सब को स्टडी किया जाता है। जब ये तमाम मराहिल कंप्लीट हो जाते हैं तो वैक्सीन को फिर अप्रूव किया जाता है कि जी ये अब जो है ह्यूमन बीइंग्स के लिए सेफ है और पोटेंट है और इसको लगाया जा सकता है, क्योंकि वैक्सीन जो है वो इलाज नहीं है बल्कि ये प्रिवेंशन है, यानी इलाज से पहले इन्फेक्शन होने से पहले ह्यूमन पॉपुलेशन को तैयार किया जाता है, उनके अंदर इम्यूनिटी बनाई जाती है कि इस वैक्सीन के इस इन्फेक्शन के अगेंस्ट उनके अंदर एंटीबॉडीज या कुव्वत मुदाफत पैदा हो जाए।
तो आमतौर पर कोई वैक्सीन कितने अरसे में तैयार हो जाती है और उस पर कितना लागत आती है और क्या इम्कान होता है उस कामयाबी का?
देखिए जैसे जैसे उसके स्टेप कंप्लीट होते जाते हैं ना, मतलब जब हमने एनिमल्स पे ट्राई किया, एनिमल्स में ये होता है कि माउस पर होगा, गिनी पिग पर होगा, मंकी पे होगा, इस तरह से एनिमल्स को भी बड़ा यानी करते जाते हैं, पहले छोटे पर होगा, बड़े पर होगा, इस तरह से होगा। देखिए जी रिसर्च एंड डेवलपमेंट पे तो बहरहाल खर्चा बहुत आता है, लेकिन जाहिर है जब इंसानों को लगनी है तो खर्चा तो किया जाएगा क्योंकि इंसानी जिंदगी की ज्यादा अहमियत है। दूसरी बात यह है कि टाइम ड्यूरेशन भी इसकी काफी होती है, लेकिन क्योंकि इस वक्त पैंडेमिक है और दुनिया ये डर रही है कि अगर नेक्स्ट इसकी जो है वेव आई तो कितनी डेथ होती है और कितना ये इसकी सीवियरनेस जो है वो ज्यादा होती है, यानी ये कितना ज्यादा मोहलिक हो जाता है, तो इसके पीरियड को भी शॉर्ट किया जा रहा है। यानी ये हो रहा है कि फेज वन और फेज टू भी साथ रन हो रहे हैं, और फेज टू कंप्लीट होने से पहले फेज थ्री को भी चलाया जा रहा है ताकि टाइम को बचा कम से कम किया जाए, जो उसका टाइम पीरियड है उसको भी हम शॉर्ट कर लें। इस वक्त जो है 6 वैक्सीन जो है वो टॉप पे चल रही है। एक तो एस्ट्राजेनिका की वैक्सीन है ऑक्सफोर्ड यूनिवर्सिटी की, और एक जो 3 वैक्सीन जो है वो चाइना की है, मॉडर्ना की वैक्सीन है जो कि आगे है, जो जो अपने फेज 1 और फेज 2 को कंप्लीट करके 3 फेज कुछ के शुरू भी हो चुके हैं और कुछ अब पहुंच रही हैं, जैसे कैंसिनो बायो की जो ये वैक्सीन है जो जिसके लिए पाकिस्तान ने जो है अप्रूवल ली है, ये इसने अब फेज 3 का क्लिनिकल ट्रायल शुरू करना है, और सिर्फ पाकिस्तान में नहीं बल्कि इसने रशिया को, चिली को, अर्जेंटीना को, कनाडा और सऊदी अरेबिया भी जो है वो भी अंडर कंसिडरेशन में है कि वहां फेज 3 का क्लिनिकल ट्रायल इस वैक्सीन का शुरू होगा। लेकिन सबसे पहले जहां शुरू होना है वो पाकिस्तान और रशिया, क्योंकि उन्होंने अपनी ये रेगुलेटरी अफेयर्स और इथिकल इश्यूज जो है इस ट्रायल के तकरीबन कम्प्लीट कर ली।
तो कितने लोगों को ये वैक्सीन लगेगी और कौन लगाएगा और क्या प्रोसेस क्या होगा वैक्सीन देने का?
इसमें ऐसा है कि जो ग्लोबली जो है इसके लिए जो इंडिविजुअल या नंबर ऑफ सब्जेक्ट सेलेक्ट किए गए हैं वो तकरीबन 30,000 to 40,000 हैं, यानी टोटल कितने लोगों को ये वैक्सीन लगेगी। और ये इन ममालिक को जिनका नाम मैंने आपके पास लिया है, और पाकिस्तान में जो क्लिनिकल ट्रायल है वो कंडक्ट जो करा रहा है, जो सारी उसकी अप्रूवल रेगुलेटरी की साइट की सिलेक्शन ये सब जो है ये NIH ने ये सारा काम किया है। AGM फॉर्मर जो है वो लोकल स्पॉन्सर है जिसने कैंसिनो बायो के साथ एग्रीमेंट किया, और फिर कैंसिनो बायो, AGM फार्मा और NIH का एक MOU साइन हुआ है इस क्लिनिकल ट्रायल के अगेंस्ट। इसके लिए हमने कराची में आगा खान और इंडस हॉस्पिटल को सेलेक्ट किया है, इस्लामाबाद में हमने शिफा इंटरनेशनल को सेलेक्ट किया है अभी, और लाहौर में शौकत खाना किया है। इसके अलावा भी हम इसमें और सेंटर भी इंक्लूड करेंगे, जैसे यूनिवर्सिटी ऑफ हेल्थ साइंसेज है और एक दो और हॉस्पिटल्स हैं जो अंडर कंसिडरेशन है। इसमें ये होगा कि इस क्लिनिकल ट्रायल को एक थर्ड पार्टी भी मॉनिटर करेगी, CRO हमारे डायमेंशन है कराची के, जो एज ए थर्ड पार्टी इस सारे क्लिनिकल ट्रायल को मॉनिटर करेंगे, इसकी इथिकल पॉइंट ऑफ व्यू से और इसकी ट्रांसपेरेंसी देखेंगे कि जी किस तरह से इस पे काम हो रहा है। और इसको ग्लोबली भी जो है एक CRO जो है जो तमाम कंट्रीज में जब चलेगा ये क्लिनिकल ट्रायल सबको वो मॉनिटर करेगा, यहाँ से सैंपल भी जो है वो इंटरनेशनली सब कंट्री से आके जो है वो इंटरनेशनली कैनेडा में लेबोरेटरी है जहां पर इसकी टेस्टिंग होगी बकायदा ना। ये तमाम मराहिल जो है तकरीबन हमने तय कर लिए। हमने अपने पास जो हमारी बायोथिकल कमेटी है पाकिस्तान की, पाकिस्तान हेल्थ रिसर्च काउंसिल के अंडर आती है, उससे हमने अप्रूवल ले लिए, हमने ड्रैप से अप्रूवल ले लिए, और अब हम जो हमारी साइट्स हैं जहां पे हमने ये ट्रायल चलाने हैं उनके साथ जो है हमारी कोऑर्डिनेशन और एग्रीमेंट वगैरह साइन हो रहा है उसके लिए, मतलब ये अच्छा खासा लेंथी प्रोसीजर होता है। इसके सारे डॉक्यूमेंट्स तैयार हो रहे हैं, कंसेंट फॉर्म है, डेटा फॉर्म है, प्रोटोकॉल्स हैं, ये सारे जो है अंडर प्रोसेस हैं, कुछ कंप्लीट हो गए, कुछ हमें चाइना से भी इसमें गाइडेंस मिल रही है। तो इंशाल्लाह होपफुली जो है हम सितंबर में इसका स्टार्ट ले लें।
तो इसका तो किन लोगों को, वो लोग खुद आपके पास आएंगे वॉलंटियर करेंगे या आप ऑलरेडी जिनको समझेंगे पेशेंट्स को उनको ये लगाएंगे या आम सेहतमंद लोगों को ये वैक्सीन लगेगी?
ऐसा है कि हम ना 18 ईयर से अबव जो है सिलेक्शन होगा हमारा इन लोगों का, और इसकी सिलेक्शन जो होगी वो हमने एक क्राइटेरिया सेट किया हुआ है जिसमें डिफरेंट सारे हेल्थ से रिलेटेड क्वेश्चंस किए जाएंगे उनसे। दूसरा ये कि जी ये हेल्दी लोगों को ही लगेगी क्योंकि ये वैक्सीन है, हेल्दी लोगों को लगाएंगे जिसमें पता चले हमें कि उनमें इस वैक्सीन को लगाने के बाद कुव्वते मुदाफ़त कितनी पैदा होती है, एंटीबॉडीज कितनी बनती, क्योंकि जिनको इन्फेक्शन हो गया है उनको तो उनमें तो नेचुरली एंटीबॉडीज बन गई है ना, तो फिर हमें अपनी वैक्सीन को टेस्ट करने में जो है वो मुश्किल पेश आएगी। लिहाजा हम हेल्दी इंडिविजुअल्स को ही लगाएंगे और वैक्सीन लगाई भी हेल्दी इंडिविजुअल्स को ही जाएगी।
तो वो वॉलंटियर करेंगे कैसे, वो उन तक पहुंचेंगे कैसे, कौन राजी होगा?
नहीं बिल्कुल ऐसा है कि इनमें ना हमने अपनी जो है सिलेक्शन हमने कोशिश ये की है कि पहले हम हेल्थ प्रोवाइडर जिनका डायरेक्ट कांटेक्ट जो है पेशेंट से रहता है, हॉस्पिटल्स में जो वर्कर्स हैं या जैसे हम लोग हेल्थ इंस्टीट्यूशंस में काम करते हैं, तो प्रायोरिटी हम उनकी रखेंगे ज्यादा कि सबसे पहले हम उनसे स्टार्ट लें और वॉलंटियरली लोग इसमें जो है जाहिर आएंगे और लोग बड़े इंटरेस्टेड हैं कि वैक्सीन आए और हम उसके ट्रायल जो है वो लगवाएं इसमें। अभी हमने शुरू भी नहीं किया, अभी हम इसके प्रोसेस में थे तो लोगों ने पूछना शुरू कर दिया था कि जी पाकिस्तान क्यों नहीं इस क्लिनिकल ट्रायल को ले रहा और सारी दुनिया कुछ ना कुछ इसके लिए कर रही है तो आप लोग भी सोचें। और ये हमारे जो एग्जीक्यूटिव डायरेक्टर हैं मेजर जनरल आमिर इकराम साहब, ये इनका बड़ा बोल्ड स्टेप है, ये पाकिस्तान में पहली दफा जो है ना ये क्लिनिकल ट्रायल हो रहा है जिसमें NIH जो है उसका मेन रोल है और जाहिर है हमारे एग्जीक्यूटिव डायरेक्टर का है कि उन्होंने ये स्टेप लिया और हमारी टीम को जो है अपने साथ लगाया और जाहिर है तो टीम वर्क होता है लेकिन ये जो है ये पाकिस्तान के लिए भी एक बहुत बड़ी अचीवमेंट है।
तो जो लोग हमारा प्रोग्राम सुन रहे हैं और आपकी गुफ्तगू सुन रहे हैं और वो ये चाहते हैं कि वो भी इस वॉलंटियर करें तो उनको आप क्या इस वक्त कहेंगे?
बिल्कुल जी, हमारा जैसे मैंने आपको बताया ना कि इसके लिए जो है एक बड़ा डॉक्यूमेंटेशन का बड़ा लेंथी प्रोसीजर होता है, हमने कंसेंट फॉर्म और लोगों की विलिंगनेस लेने के लिए भी फॉर्म बनाए हुए हैं क्योंकि जाहिर है ये सारी चीजें रिकॉर्ड होती हैं तो लोग अगर इंटरेस्टेड होंगे तो इंशाल्लाह जरूर, हमें तो जाहिर है सब्जेक्ट्स चाहिए, हमें तो इंडिविजुअल्स चाहिए तो हम जरूर
रब्ता कैसे करें, आपसे कैसे रब्ता करें?
रब्ता देखिए ये हमारी सेंटर है ना, ये जैसे जैसे देखें ये हमारा प्रोसेस आगे बढ़ेगा इसके लिए हम सोच रहे हैं कि हम अवेयरनेस प्रोग्राम भी जो है इंट्रोड्यूस कराएंगे के वीडियो के जरिए भी और इस पे क्योंकि अभी तो ये हम बड़ी फास्टली जो है इसमें मूव कर रहे हैं आगे। सबसे पहला मरहला तो हमारा यही था कि हम अपनी रेगुलेटरी बॉडी से अप्रूवल लें और इथिकल अप्रूवल लें और जाहिर है बहुत सी टेक्निकलिटी और मोडेलिटी जो है सारी सेट हो रही है हमारी तीनों पार्टीज की आपस में। तो इंशाल्लाह जब ये स्टार्ट होगा तो आप देखेंगे कि ये अवेयरनेस भी लोगों को इससे इसकी दी जाएगी कि जी ये वैक्सीन ट्रायल हो रहा है और कहाँ कहाँ ये सेंटर है, किस तरह से लोगों ने रब्ता करना है।
और कोई अंदाजा कि कितने हजार लोगों को सिलेक्ट करेंगे आप पाकिस्तान में?
हाँ जी बिल्कुल, हमारा इरादा ये है कि हम 7,000 to 8,000 तो हमने लेने ही है लेकिन हम इससे ज्यादा भी ले सकते हैं, अगर हमें लोगों का फ्लो ज्यादा मिला तो हम नंबर ऑफ इंडिविजुअल बढ़ा भी सकते हैं। ये हमें चाइना ने भी ये कहा है कि ये इट डिपेंड्स ऑन यू के आप अगर देखते हैं कि आपकी पॉपुलेशन में आपको लोगों का फ्लो ज्यादा मिल रहा है तो आप नंबर ऑफ इंडिविजुअल जो है वो बढ़ा भी सकते हैं क्योंकि ये तो जितने नंबर ऑफ इंडिविजुअल बढ़ेंगे उतनी अच्छी जो है ना ये स्टडी होगी, उतना अच्छा डेटा जो है हमारे पास आएगा कि हम एनालिसिस कर सकें।
और इसका जो एनालिसिस है वो आपने कहा किस कंट्री में होगा?
जी ये जहां जहां पे भी ट्रायल चल रहा है ना वहां सबसे जो है ये सैंपल्स जो है ये कनाडा में इनकी लेबोरेटरी है कैंसिनो बायो की जहां पर ये टेस्ट होगा वहां पे। हम चाहेंगे हो सकता है कि हम अपने तौर पर भी यहां करें कंपेयर करने के लिए लेकिन उन्होंने ग्लोबली जो है ना इसको मॉनिटर यू किया है वह है कि सब कंट्री से उनके पास एनालिसिस आए और वो देखें कि उनकी वैक्सीन कितनी इफेक्टिव है। जाहिर देखें ना जी कंट्री टू कंट्री इंडिविजुअल टू इंडिविजुअल जो उनको जिस तरह से रिस्पांस मिलेगा इस वैक्सीन का उससे उनको एनालिसिस करने में जो है बड़ी आसानी मिलेगी और हमें इसका ये फायदा होगा कि हमें ये पता चल जाएगा कि इन फ्यूचर जब हमारे पास वैक्सीन आती है तो अगर हम इस वैक्सीन का एटलीस्ट हमें ये पता चल जाएगा कि हमारे लोगों में इसमें इसके अगेंस्ट क्या रिस्पांस आ रहा है, कितनी मुदाफत पैदा हो रही है तो हमें इसको सिलेक्शन करने में भी हमें आसानी हो जाएगी।
तो और जो मुल्क सबसे पहले वैक्सीन बना लेगा उसको क्या फायदा होगा?
देखिए जी जो एक तो मतलब ये तो बहुत बड़ी अचीवमेंट है ना किसी मुल्क के लिए भी कि वो इस दौड़ को जीत जाता है कि सबसे पहले जो है वो मतलब ये तो एक दौड़ है ना वैक्सीन बनाने की जो कंट्री सारी कर रही है कि देखें तो ये तो एक अचीवमेंट तो है ही है और जाहिर है लोग उसको, जो बाकी कंट्रीज हैं वो उसको जो है अप्रोच कर रही हैं कि उनसे उनके साथ, मतलब आपने देखती होंगी न्यूज में अखबारों में भी कि खबरें ये आ रही हैं कि लोग कॉन्ट्रैक्ट कर रहे हैं कि जी इतनी डोजेस जो है हमारी कंट्री के लिए आप जो है वो सेव कर दें, हमें प्रायोरिटी पे रख लें। लेकिन तमाम तकरीबन कंट्रीज जो कि डेवलप कर रही हैं वैक्सीन, उन्होंने स्टेप यही रखा हुआ है कि अगर कंट्रीज क्लिनिकल ट्रायल में आती हैं तो उनको प्रायोरिटाइज पहले किया जाए।
और पाकिस्तान क्योंकि अब ये ट्रायल में शामिल हो गया है तो चाइना इसको क्या बेनिफिट देगा?
हाँ बिल्कुल, चाइना जो है ना जी, उन्होंने हमें ये कहा है कि जी वो 1 मिलियन डोजेस जो है ना उसने हमें देनी है यहाँ पर, और इंशाल्लाह जो नंबर ऑफ ये डोजेस आएंगी उसकी तमाम जो है फिलिंग पैकिंग और उसकी एनालिसिस और जो सारे रेगुलेटरी अफेयर्स होते हैं उसके लॉट रिलीज वगैरह के, वो सब फिर जो है NIH में डील करने हैं। इस तरह का हमारा कॉन्ट्रैक्ट उनके साथ,
तो ये तमाम
क्योंकि जाहिर है NIH की वाहिद इदारा है पाकिस्तान के अंदर जिसका एक्सपीरियंस वैक्सीन प्रोडक्शन या बायोलॉजिकल प्रोडक्शन का है। ये 1960 से ये इदारा जो है ये इस्लामाबाद में बना हुआ है, नेशनल इंस्टीट्यूट ऑफ हेल्थ, जिसका जो बायोलॉजिकल प्रोडक्शन डिवीजन है वो वैक्सीन प्रोडक्शन में इन्वॉल्व है।
और ये सारी जो चाइना डोज देगा डोजेस वो सब बिल्कुल फ्री होंगी?
नहीं, ये जो है फ्री तो नहीं होगी, लेकिन ये है कि प्राइसेस जो है वो भी उनके साथ, ये मराइल सारा हमारा चल रहा है कि क्योंकि वैसे ही हम गवर्नमेंट सेक्टर में जब काम करते हैं हम अपनी प्रोडक्ट को जो है बहुत सी सब्सिडाइज रेट पे बेचते हैं, क्योंकि हम गवर्नमेंट इंस्टीट्यूशन, गवर्नमेंट हॉस्पिटल्स वगैरह को सप्लाई करते हैं। अब इसके लिए भी हमारी स्ट्रेटेजी बन रही है, जो नेशनल कमांड एंड कंट्रोल है उसमें भी जो है ना एक टेक्निकल कमेटी ये बनाई गई है जो इन सारी स्ट्रेटजी को और मोडेलिटी को जो है वो फाइनलाइज कर रही है कि जब वैक्सीन आएगी तो उसकी डिस्ट्रीब्यूशन, उसकी सप्लाई, उसकी प्राइसिंग हम किस तरह से करें।
तो कुछ अंदाजा कितना अर्सा लगेगा इस वैक्सीन को मार्केट में आने में? आपका अपना अंदाजा अपने तजर्बे की बेस पर बताइए।
नहीं देखिए, मार्केट में आने के लिए तो जिस तरह से नजर आ रहा है अभी तो ये नवंबर दिसंबर तक इस तरह से ही हमारे पास अवेलेबल होगी, क्योंकि जाहिर है अभी तो ये ट्रायल हमारा चलेगा, उसका डेटा आना और उसकी एनालिसिस होना। लेकिन ये कि ये शॉर्ट भी हो सकता है कि जिस तरह से आगे प्रोसेस चलता है उसको देखा जाएगा। कोशिश तो यही की जा रही है, मतलब दुनिया सारी इसी में लगी हुई है कि जितनी जल्द से जल्द अवेलेबल इसको कर सके। और ऐसा भी हो रहा है कि लोग इसकी इमरजेंसी अप्रूवल की तरफ भी जा रहे हैं कि जरूरी नहीं है कि तमाम फेसेस को कंप्लीट किया जाएगा। अगर एक कॉन्फिडेंस उनको आ जाता है ट्रायल के डेटा को एनालिसिस करने के बाद, तो दुनिया इस पे भी काम कर रही है कि इमरजेंसी अप्रूवल ले ली जाए। जैसे ये जो हम जिस वैक्सीन का ट्रायल चलाएंगे, कैंसिनो बायो की जो COVID-19 वैक्सीन है, रिकम्बिनेंट COVID-19 वैक्सीन एडिनो वायरस टाइप 5 वेक्टर की, तो ये चाइना ने इसकी मिलिट्री में जो है लगाने के लिए अप्रूवल ले ली और उन्होंने अपनी मिलिट्री को ये लगा दी है ये वैक्सीन। तो ये तो डिपेंड करता है कंट्रीज के ऊपर भी ना कि वो किस तरह से डिसीजन लेते हैं इसमें और उनकी रेगुलेटरी बॉडी क्या देखते हुए ये अप्रूवल देती है कि जी वैक्सीन को जो है हम अपनी पॉपुलेशन के लिए जो है फॉर प्रिवेंशन इस्तेमाल कर लें। ये तो देखें वक्त के साथ साथ बहुत तेजी से डेवलपमेंट हो रही है चीजों की ना, और उसी हिसाब से डिसीजन भी हो रहे हैं।
कितने मरहले होंगे इसके? तीसरा आखिरी मरहला है?
तीसरा आखिरी मरहला है इसका। इसने इसकी बल्कि जो फेज 1 और फेज 2 की ट्रायल की सारी डेटा एनालिसिस है और रिजल्ट है वो लैंसेट जो हम जर्नल है उसमें पब्लिश भी हुए हैं। फेज 1 ट्रायल और फेज 2 ट्रायल इस वैक्सीन का, कैंसिनो बायो की जो वैक्सीन है जिसका ट्रायल पाकिस्तान में चल रहा है, तो वो तो पब्लिश हुए हैं। जैसे कहा जाता है ना कि जी डेटा भी डिस्क्लोज अभी नहीं हुए, लेकिन इसके जो है वो पब्लिश भी हो गए हैं, तो वो मतलब इस पे काफी कॉन्फिडेंस है लोगों का। और इसको, इन सब चीजों को देखते हुए हमने इस वैक्सीन का जो है सिलेक्शन किया है अपने हाँ क्लिनिकल ट्रायल के लिए।
तो बेहद शुक्रिया आपका डॉक्टर गजाला परवीन साहबा, आपने हमारे प्रोग्राम के लिए वक्त निकाला। आप बुनियादी तौर पर एक माहिर माइक्रोबायोलॉजिस्ट हैं और 28 साल का आपका तजर्बा है वैक्सीन की प्रोडक्शन का, और आप नेशनल इंस्टीट्यूट ऑफ हेल्थ इस्लामाबाद में बायोलॉजिकल प्रोडक्शन डिवीजन की सरबरा हैं। और आपने बड़ी तफसील से बताया कि आपका इदारा किस तरह कोविड-19 की वैक्सीन की ट्रायल हो रही है तीसरे मरहले पर, चाइना की वैक्सीन, और उस पर आपका इदारा किस अंदाज में काम कर रहा है। और लोगों को ज़रूर मालूम हो जाएगा कि किस तरह ये सिलसिला आगे बढ़ेगा। हम इस बारे में मज़ीद मालूमात भी अपने सुनने वालों तक पहुंचाते रहेंगे। आपने हमारे प्रोग्राम के लिए वक्त निकाला, आपका बेहद शुक्रिया।
ताज़ा तरीन खबरें, अहम वाकयात, ऑडियो वीडियो रिपोर्ट्स और तज़िये देखने, सुनने और पढ़ने के लिए डाउनलोड कीजिए VOA उर्दू की नई ऐप। खबरें अब हर वक्त आपकी मुट्ठी में।
वॉइस ऑफ अमेरिका वॉशिंगटन से मैं हूँ यास्मीन जमील, आज के खसूसी प्रोग्राम के साथ। प्रोग्राम को आगे बढ़ाते हैं। जैसा कि हम आप सभी जानते हैं कि पाकिस्तान में बच्चों के स्कूल और तालीमी इदारों को सितंबर में खोले जाने का ऐलान कर दिया गया है। कोविड-19 के दौरान कई माह तक घरों में महदूद होकर रहने वाले इन तालिब इल्मों, खासतौर पर स्कूल के बच्चों की जहनी हालत पर क्या असर पड़ा, वो किस किस्म की जहनी उलझनों और परेशानियों से दोचार हुए, और अब जब वो स्कूलों के खुलने पर दोबारा स्कूल जाएंगे तो किस जहनी कैफियत के साथ जाएंगे, किन नफसियाती मसाइल को साथ लेकर जाएंगे, और ऐसे बच्चों को स्कूल में और तालीम के लिए दोबारा एडजस्ट करने के लिए असातिज़ा और स्कूल इंतज़ामिया को क्या कुछ करने की ज़रूरत है, इस बारे में गुफ्तगू करने के लिए हमने आज के प्रोग्राम में दावत दी है। इस्लामाबाद से एक ट्रॉमा थेरेपिस्ट हैं और एजुकेशनल साइकोलॉजिस्ट हैं जो स्कूलों में कंसल्टेंसीज करती हैं, और नाम है इनका डॉक्टर आयजा यजदानी। तो इनसे बात करते हैं। अस्सलाम वालेकुम डॉक्टर आयजा यजदानी साहिबा।
जी वालेकुम सलाम यास्मीन, बहुत शुक्रिया मुझे दावत देने का। इस मौके पे एक बड़ा इम्पोर्टेंट टॉपिक है हमारे लिए।
तो डॉक्टर आयजा, ये बताइए कि क्या कोविड-19 किसी भी अंदाज में बच्चों के लिए कोई ट्रॉमा की सिचुएशन है?
लेकिन ट्रॉमा तो उस वक्त होता है अगर उसको, क्योंकि बच्चों की हम बात करें ना, तो अगर घर में पेरेंट्स ने एक इतना लेवल स्ट्रेस का बनाया हुआ है, इतना एक सिचुएशन बनाई हुई है जिसमें कि भाई ऐसे नहीं करना, वैसे नहीं करना, एक हम कहते हैं ना हाई एंजाइटी लेवल बनाई हो, मसलन बाहर नहीं जाना, मास्क के बगैर नहीं जाना, अच्छा स्प्रे कर रहे हैं, फिर बहुत ज्यादा एहतियाती तदाबीर कर रहे हैं। देखिए एक नॉर्मल लेवल पे करते हैं कि आप में उसमें एक परेशानी नहीं होती अगर ना हो तो, ठीक है। तो जिन घरों में जिन्होंने कोशिश की है कि इस टाइम को जितना नॉर्मल होके गुजारें कि ठीक है एक परेशानी आई है, हम एहतियात करें और ये तदाबीर फॉलो करें, तो वो बच्चों में ना स्ट्रेस आएगा ना ट्रॉमा आएगा, क्योंकि उनको पता है ठीक है हम ये कर लेंगे तो हम महफूज हो जाएंगे। लेकिन मसला वहां आता है कि जहां छोटे बच्चों के साथ जो मदर्स, यंग मदर्स ऐसी हैं स्पेशली जो कि बहुत कॉन्शियस होती हैं छोटे बच्चों के साथ, या जिन घर में उनके ग्रैंड पेरेंट्स हैं, बुजुर्ग हैं, तो वहां पे एक बहुत मैंने देखा एक हाइप बहुत ज्यादा हुई है, बहुत स्ट्रेस की जो लेवल है ना बहुत ज्यादा गई है कि बिल्कुल ऐसे नहीं करना कि जैसे पता नहीं एकदम कुछ बहुत कुछ हो जाएगा। वहां पे उन लोगों को जरा प्रॉब्लम होगी जैसे जैसे वो नॉर्मल वर्ल्ड में आना शुरू।
तो आपने क्या, आप क्या कहेंगी कि इस वक्त जो बच्चे हैं वो किस लेवल के, यानी आम बच्चे जो हैं वो इस वक्त किस लेवल के नफसियाती मसाइल का शिकार हैं और किस किस्म के मसाइल उनको दरपेश हैं जबकि वो घरों में बंद हैं?
देखिए जब घरों में बच्चे बंद हुए ना, एक तो हमारे घर भी इस तरह के हैं कि अगर छोटे हैं तो ये अब और खेलने की अपॉर्चुनिटीज बाहर नहीं है, वैसे भी नहीं होती, अब शायद और भी महदूद होगी, तो बच्चे कंप्यूटर पे बहुत ज्यादा डिपेंडेंट हो गए। फिर जो ऑनलाइन क्लासेस का सिलसिला रहा है वो ऐसा रहा है कि बच्चों के पास कोई प्राइवेट स्पेस नहीं रही है। मैं ये देख रही थी कि पूरी गर्मियों की छुट्टियां भी ऑनलाइन क्लासेस होती रही हैं, स्कूल चलते रहे हैं, मदर्स को मैंने देखा है جو کہ ٹیچرز بھی ہیں, تو کسی کو ٹائم آف نہیں ملا. انفارچونیٹلی پاکستان میں بڑا اسٹرانگ ٹرینڈ جو پچھلے 2-3 سالوں سے بنتا جا رہا ہے وہ یہ ہے کہ بریک لینا, اسٹرکچرڈ ہالیڈیز لینا, کہ جی اچھا اب جون جولائی کا گرمیوں کا مہینہ آ گیا, اب آپ چھٹیاں لے لیں, آپ آف لے لیں, وہ ہم نے ختم کر دیا. ہم سمر اسکول شروع کر دیتے ہیں تو بچوں کو ہم ریسٹ نہیں کرنے دیتے. اسی طرح کووڈ میں بھی یہ ہوا کہ جو آن لائن تھا, جس کو آپ دیکھیں ٹیچرز جو خواتین تھیں یا دوسرے ٹیچرز تھے, ان کو تھریٹ یہ تھا کہ ہماری نوکری چلی جائے گی اگر ہم نہیں کوآپریٹ کریں گے. تو اس لحاظ سے ٹیچرز بھی میں کہتی ہوں فرنٹ لائن پہ آئے ہیں, انہوں نے بھی ڈاکٹرز کی طرح ہی بچوں کے لیے اپنے روزگار کے لیے بھی اور پڑھانے کے لیے بھی انہوں نے بہت کام کیا ہے. بچوں میں اب یہی ہوا ہے کہ وہ آن لائن گیمز بہت زیادہ کھیلتے ہیں, تو وہ آپ سمجھیں بس اب وہ کمپیوٹر کے ہی زیادہ تر ہو کے رہ گئے ہیں. تو ان کی جو لوگوں کے ساتھ انٹریکشن ہے, یہاں پہ ایک بڑا فرق آئے گا ان کی زندگی میں یاسمین, کہ وہ اتنے زیادہ کمپیوٹرز میں محو ہو گئے ہیں کہ جو لوگوں سے دیکھیں آپ انہیں دیکھ نہیں سکتے لیکن ہم بات کریں نا, ہم ایک دوسرے کے ساتھ اپنے کمیونیکیشن کر سکتے ہیں, تو یہ اسکلز ہوتی ہیں. ان کی سکلز میں خاطر ہاں فرق آئے گا, اس جنریشن میں آئے گا.
اچھا, تو اس کے علاوہ جو نفسیاتی جو پرابلمس ہیں وہ انگزائٹی یا کچھ ڈپریشن, کچھ یہ بھی واقعات سامنے آئے یا آ رہے ہیں؟
جی آ رہے ہیں, یہ اس طرح آ رہے ہیں کہ دیکھیں کئی دفعہ پتہ نہیں چلتا, نارمل لائف جیسے گزرتی تھی نا اور ہمیں پتہ نہیں تھا کہ ہمیں جیسے ہم تنہائی پسند تھے, میرے کافی کیسز ایسے تھے جس میں تنہائی پسند والے لوگ تھے, اب وہ اپنی مرضی سے دنیا میں نہیں جاتے تھے, ٹھیک ہے, دے ہیڈ اے چوائس کہ جی آج میں نے لوگوں کو نہیں ملنا, میں نے یہاں نہیں جانا. اب جب سے لاک ڈاؤن ہوا نا تو ہم گھروں میں بند ہو گئے. اب ایک آپ کو نا ایک پابندی لگ گئی کہ نہیں جی اب آپ نہیں جانا, تو وہ اپنے گھر میں بہت غیر محتاط وہ ہو گئے, غیر محفوظ ہو گئے کہ جی کہ اب تو کرونا جیسے اب ہمارے گھر کے اندر آ جائے گا, ہم کیا کریں گے. یہ جو ہماری چار دیواری ہے, ایک تو ان کو یہ بڑا اسے خوف آیا نا, تو ان لوگوں کو یہاں سے پریشانی, گھبراہٹ, نیند ان کی اڑ گئی, ان کی بھوک اڑ گئی, ان کی جو غصہ آ گیا یا ڈپریشن کی طرف چلے گئے, یہ ڈفرینٹ ایموشنل جو ان کی تھی نا یہ لوگوں میں آئی ہے. ایک تو یہ ایشو ہوا ہے کہ کیونکہ کئی دفعہ تو دیکھیں یہ ایسے لوگ تھے جن کو پتا بھی نہیں تھا ان کو ایسی عادتیں ہیں یا ریکوائرڈ ایشوز ہیں ان کے ساتھ, تو لاک ڈاؤن میں بہت سارے لوگوں کو جو ان کی چیزیں آزمائی ہوئی نہیں تھی وہ آزمائی گئی, ٹھیک ہے نا, تو وہ اس میں وہ ابھر کے پھر آئی ہیں. گھر اگر زیادہ ٹائم نہیں اسپینڈ کرتے تھے تو زیادہ مدت کے لیے فیملی کو اکٹھے رہنا, لیکن بڑی بریک مل جاتی ہے کہ جو ہسبینڈ ہے وہ باہر جاتا ہے, وہ اپنا ادھر سے اپنا دن گزار کے آتا ہے, آنے جانے میں گھر کا روٹین ہوتا ہے, مدر کو بریک ملتی ہے, بچوں کو اپنا سپیس ملتا ہے. اب جب سب ایک دوسرے کی نظر میں آ گئے تو یہ اتنی زیادہ مائکرو مینجمنٹ ہوئی ہے کہ کچھ فیملیز جو اس کو احسن طریقے سے نبھا سکی ہیں, جو ڈبلیو ایچ او نے کہا کہ آپ فیملی ٹائم کریں, ایکسرسائز مل کے کریں یا الگ الگ ایکسرسائز کریں, ریلیکس کریں, اچھا کھانا کھائیں, جنہوں نے وہ کام کیا وہ ٹھیک رہے, انہوں نے اپنے آپ کو کافی حد تک مینج کر. لیکن جہاں پہ پرسنل سپیس لوگوں کی انکروچ ہوئی ہے, یعنی کہ ایک بچے کو جو اگر بہت والد ڈانٹتے ہیں, اچھا بچوں کو بہت مارا بھی جاتا ہے گھروں میں انفارچونیٹلی, تو اب وہ بات بات پہ ان کو ٹوکا بھی جاتا ہے, شاید مارا بھی جاتا ہے, یہ مسئلے تھوڑے سے بڑے ہیں, خاصے بڑے ہیں.
ٹھیک ہے, اور اب جب بچہ ان مسائل کے ساتھ یا ان اس ٹینشن کے ساتھ یا اس سٹریس فل سچویشن کے ساتھ اب کچھ عرصے کے بعد اسکولوں میں جانے لگیں گے ایسے بچے, تو آپ کیا سمجھتی ہیں کہ کیا وہ اپنی وہ پڑھائی جو اسکولوں میں دی جائے گی اس کو اچھے طریقے سے جاری رکھ سکیں گے, یا ان کی کچھ ایسی نفسیاتی ضروریات سامنے آئیں گی جن کو سامنے رکھنا انتظامیہ, جو اسکول انتظامیہ ہے, تعلیمی اداروں کی انتظامیہ ہے, ان کو مد نظر رکھنا چاہیے, وہ کیا ہوں گی؟
دیکھیں اصل میں ہم کہتے ہیں کہ جو بچے ہوتے ہیں نا وہ اگر مجھے کوئی چیز دکھ دے رہی ہے تو میں کہہ سکتی نا کہ بھئی میں اداس ہوں, ٹھیک ہے, آپ کی آپ کو کسی کی بات بری لگے, آئی یو ار این اڈلٹ, آپ ایک سمجھدار خاتون ہیں, تو آپ اس کو پروسیس کر کے اس کو سمجھ کے کہ بھئی مجھے فلانی بات بری لگی ہے, آپ جا کے اس شخص کے ساتھ بات بھی کر سکتی ہیں, ایسا ہی ہے نا. तो जो बच्चे होते हैं ना, छोटे बच्चे, अच्छा हम तो बहुत एम्फसाइज करते हैं एजुकेशनल साइकोलॉजिस्ट होते हुए कि बच्चों की डेवलपमेंटल एज होती है, तो 3-4 साल तक बच्चों का सोचने का समझने का अंदाज फर्क होता है, फिर 8-10 साल तक फर्क होता है, फिर प्री एडोलेसेंस का यानी कि 12-13 साल तक फर्क होता है, और फिर दूसरे। तो जो छोटे बच्चे होते हैं शायद वो आपको बात बता ना सके, बेड वेटिंग शुरू कर दें, रात को डरावने ख्वाब आ जाएंगे, बिस्तर गीला कर देंगे, इस तरह की बातें करेंगे। थोड़े से और बच्चे बड़े होंगे तो कुछ बच्चे माओ के साथ बहुत चिपट जाते हैं, बाहर नहीं जाना चाहते, मिलना नहीं चाहते, तो बच्चों के जो नफसियाती मसाइल होते हैं वो उनकी उम्र के मुताबिक आते हैं। और एक जो मेन बच्चों में जो एंजाइटी का आता है वो कई दफा स्कूल रिफ्यूजल होता है कि मैंने स्कूल नहीं जाना। ठीक है जी, अब उसमें होता ये है कि अच्छा साथ इसमें मैं एक भी बता दूं कि अग्रेशन भी बच्चों में आ जाते हैं, स्पेशली जैसे अगर बॉयज होते हैं ना तो 12-13 साल पे वैसे ही जरा क्योंकि उनके हार्मोन डेवलप हो रहे होते हैं तो वो फिर अग्रेसिव लेवल्स भी उनकी बढ़ जाती हैं। और घरों में चूंकि हम बाय एंड लार्ज कहते हैं अच्छा ठीक है मर्द थोड़ा सा जरा हो जाए ऊंचा बोल ले या कर ले, तो हम उसको भी हम कई दफा अलाउ कर देते हैं। अच्छा अब स्कूल में क्या होता है, स्कूल में एक खास किस्म का माहौल चल रहा होता है कि टाइम पे पढ़ना है, टाइम पे बैठना है, टाइम पे ग्रुप एक्टिविटीज करनी है, बेसिकली कॉपरेशन का माहौल होता है। ठीक है, अब कोई भी बच्चा कोई तनहा पसंद हो जाए, कोई बच्चा गुस्सा कर ले, कोई अपनी पारी का इंतजार करे, कोई ग्राउंड में धक्के देना शुरू कर दे, कोई सिचुएशन हो जाए, तो स्कूल इंतजामिया नहीं डील कर पाती और वो कंप्लेन करते हैं पेरेंट्स को। अब यहाँ पे अगर स्कूल्स में साइकोलॉजिस्ट होते हैं आपके बाकी डेवलप्ड कंट्रीज में, तो हर छोटी बात को पहले से एंटिसिपेट करते हैं, उसके लिए प्लान करते हैं और वो रेडी होते हैं उसके लिए। यहाँ पे भी हमारे स्कूल्स में साइकोलॉजिस्ट इतने नहीं है या बहुत कम स्कूल्स में है, तो वो नहीं एक प्रॉपर पॉलिसी बना सकते है या प्रॉपर एक वो कर सकते कि जब बच्चे आएंगे तो हम किस चीज के लिए रेडी होंगे। लेकिन कोई तहकीक करनी होती है अपने माहौल के मुताबिक, अपने कल्चर के मुताबिक, अपने रहन सहन के मुताबिक, तो वो यहाँ पे हमारे पास एक जो कुछ स्टिग्मास मेंटल हेल्थ के साथ अटैच्ड हैं कि जी साइकोलॉजिस्ट होगा तो हम क्या पागल हैं या हमारा नफ्सियाती इलाज कराना। हम तो अभी इस चीज को इस चीज पे बहुत मेहनत कर रहे हैं कि ये स्टिग्मा हट जाए कि किसी से बात कर लो तो वो ठीक है। तो स्कूल्स को पहले ही कुछ प्लान बनाना, प्लानिंग करना, कोई ऐसे प्रोग्राम्स रखना जिसमें पूरे स्कूल को, जैसे आप ग्रुप बाय ग्रुप क्लास बाय क्लास ले लें, तो वो बहुत अच्छा हो जाएगा अगर वो कुछ प्लान कर लें बच्चों के लिए, तो एक ग्रुप में वो हंसते खेलते बच्चे अपने मसलों के साथ डील कर सकेंगे।
तो आप ये कह रही हैं कि वहां पर एक तो ये जरूरी है कि कोई साइकोलॉजिस्ट या कंसल्टेंट स्कूल में होना चाहिए जो ये पॉलिसी बनाए स्कूल के लिए कि सभी बच्चों को खावा ग्रुप्स की सूरत में ही सही, लेकिन ऐसा माहौल पैदा करें कि वो एक दूसरे से इंटरेक्ट करें और अपना कैथारसिस करें, अपने एग्रेशन का इजहार करें पॉजिटिव तरीकों से, ये कह रही हैं।
एग्जैक्टली ऐसे ही करें। देखिए हम वन ऑन वन बच्चों से करें तो बहुत टाइम लगता है और इतने रिसोर्सेज नहीं होते, तो जो एक स्कूल होता है वो डिफरेंट ग्रुप्स में बच्चों को लेता है और जो साइकोलॉजिस्ट होता है तो वो वहां पे उनको नोट करता है और बच्चों को ये भी पता होता है कि अच्छा आप में से कोई मुझसे आके कोई बात शेयर करना चाहे आप कर लो। सेकेंड चीज वो क्या करते हैं कि ग्रुप में जो बच्चों का कोई ना कोई रिस्पॉन्स आता है तो हम फिर उस बच्चे को नोट कर लेते हैं कि अच्छा इसने ये दिया, क्योंकि देखिए इंडिकेशन तो आ जाती है ना, क्योंकि बच्चा जरा ज्यादा अटेंशन सीकिंग होता है या कोई एंजाइटी आ रही होती है या कोई ना कोई मतलब बहुत सारे रीजंस होते हैं ना समझने के उसका बिहेवियर क्यों जो है इस एक्टिविटी में या इस माहौल में फर्क है। ठीक है, तो वहां से हम उन बच्चों को फिर थोड़ा सा अलग उनका केस देके फिर पेरेंट्स से बात करके फिर अलग मतलब स्कूल में उसको प्रोमिनेंट करने के बजाय उसकी प्राइवेसी रखते हुए, उसकी जो सीक्रेसी है रखते हुए, उसकी इंफ्रादियत रखते हुए उसको हम बड़े अच्छी तरह डील कर सकते हैं। इसका फायदा क्या होता है, हमें मुआशरे में ऐसे अफराद चाहिए जो खुश हों, जो अपने मसलों का हल उनको उनके पास वो तरीके हों कि वो अपनी लाइफ को अच्छी तरह खुश आगे लेके जा सके। तो जब हम छोटी छोटी ये ग्रुप एक्सरसाइजेस या स्कूल में हम कहते हैं ठीक है, हम कहते हैं वैलिडेशन करते हैं कि इट्स ओके टू बी सैड, यानी कि उदास होना कुदरती है, उससे होना कुदरती है, सब फीलिंग्स कुदरती हैं, लेकिन इनके साथ आपने तोड़ फोड़ के बजाय या रोने के बजाय आपने इनके साथ कैसे डील करना, तो फिर हम उनको मैनेजमेंट सिखाते हैं। तो घरों में कई दफा ये नहीं हो पाता और नहीं हो रहा क्योंकि लाइफ बहुत बदल गई है यास्मीन, सब नौकरी कर रहे हैं, सब काम कर रहे हैं, सब अपने सर्वाइवल की जंग में लगे हुए हैं ना। तो ये कम्युनिटीज का मेरा ख्याल है एक रिक्वायरमेंट बन गई है कि आपका आपकी सोसाइटी आपकी फैमिली को स्ट्रेंथन करे और स्ट्रॉन्ग बनाए और उसको सहारा दे।
किस्सा मुख्तसर ये कि आप ये कह रही हैं कि स्कूलों में खासतौर पर COVID-19 के दौरान बहुत ज़रूरत होगी कि बच्चों को कंसल्टेंट्स मिले, साइकोलॉजिकल कंसल्टेंसी मिले, जो नफ्सियाती मसाइल वो अपने साथ लेकर स्कूलों के खुलने के बाद स्कूलों में जाएंगे, जो उनको हैंडल कर सकें और इस तरह हैंडल करें कि स्कूल का माहौल भी ठीक रहे और उन बच्चों को भी एक ऐसा माहौल मिले जहां वो अपनी पढ़ाई को पॉजिटिव तरीके से और मुस्बत सरगर्मियों के साथ जारी रखें। ठीक, तो बेहद शुक्रिया डॉक्टर आयजा यजदानी, आपने हमारे प्रोग्राम के लिए वक्त निकाला। आप स्कूलों में कंसल्टेंसी करती हैं, आप एक ट्रॉमा थेरेपिस्ट और एजुकेशनल साइकोलॉजिस्ट हैं और इस्लामाबाद से आपने हमारे प्रोग्राम के लिए वक्त निकाला, आपका बेहद शुक्रिया।
ताज़ा तरीन खबरें, अहम वाकयात, ऑडियो वीडियो रिपोर्ट्स और तज़िये देखने सुनने और पढ़ने के लिए डाउनलोड कीजिए VOA उर्दू की नई ऐप। खबरें अब हर वक्त आपकी मुट्ठी में।
वॉइस ऑफ अमेरिका वाशिंगटन से मैं हूँ यास्मीन जमील, आज के खुसूसी शो के साथ। बच्चों के स्कूल खुलने के बाद क्या होगा, इस बारे में तो गुफ्तगू हुई, अब बात करते हैं इस बारे में कि इस वक्त जबकि बच्चों के स्कूल बंद हैं, उनकी घरेलू सरगर्मियां और उनके वालदेन की परेशानियां और उनके वालदेन के मसाइल किस तरह बढ़ रहे हैं, क्योंकि कोरोना वायरस की वजह से बेशतर मुल्कों में बच्चों की सरगर्मियां महदूद हो गई हैं। स्कूल, समर कैंप और खेलों की सरगर्मियां बंद होने पर बहुत से वालदेन ने बच्चों को मसरूफ रखने के लिए, जैसा कि हम आप सभी जानते हैं, स्क्रीन का सहारा लिया है और अब बच्चों का स्क्रीन टाइम पहले से कई गुना बढ़ चुका है, जो वालदेन के लिए नए मसाइल खड़े कर रहा है। कैसे, सुनते हैं इमरान जदून की इस रिपोर्ट में।
बहुत से काम करने वाले वालदैन के लिए हर किस्म की स्क्रीन्स जैसे फोन, लैपटॉप और टीवी ने असातज़ा, बच्चों की देखभाल करने वाली ख्वातीन और समर कैंप के मुंतजमीन की जगह ली है।
I have two kids. One is 10 and one is 12.
मेरे दो बच्चे हैं, एक की उम्र 10 और दूसरे की 12 साल है, लिहाजा मैं दूसरे वालिदैन से मुख्तलिफ नहीं हूँ। तमाम वालिदैन की तरह मैं और मेरे शोहर इस वक्त ऐसी सूरत हाल में हैं कि हम घर से काम कर रहे हैं, हम वबा से निमटने की कोशिश में हैं, हम वालिदैन की देखभाल की कोशिश कर रहे हैं जिन्हें वसाइल की जरूरत है और ऐसे पड़ोसियों की भी जिन्हें मदद की जरूरत है। और ज्यादातर वालिदैन की तरह ये इत्मीनान बख्श बात होती है कि उनका बच्चा अपने कमरे में है, अपने कंप्यूटर पर है, लेकिन हकीकत ये है कि ऐसा बिल्कुल नहीं है।
मौसम गर्मा में बच्चे स्क्रीन पर कितना वक्त गुजार रहे हैं, ये मालूम करने के लिए पेरेंट्स टुगेदर नामी एक गैर सरकारी अमरीकी तंजीम ने एक सर्वे किया। उन्होंने 3,000 से ज्यादा अमरीकी वालदैन से अपने बच्चों के स्क्रीन टाइम के बारे में पूछा। मालूम हुआ कि बच्चों में स्क्रीन के इस्तेमाल का वक्त 500% बढ़ गया है। 2019 में आलमी इदारा सेहत ने बच्चों के स्क्रीन टाइम के हवाले से मुतादित तजावीज जारी की। यहाँ ये बात नोट करना भी अहम है कि मामूल के हालात में भी स्क्रीन के इस्तेमाल का दौरानिया कम रखना हमेशा एक चैलेंज रहा है। 9 ज्यादा बच्चों के लिए तजवीज दी गई कि उन्हें बिल्कुल स्क्रीन टाइम ना दिया जाए, लेकिन हकीकत ये है कि अमेरिका में छोटे बच्चे रोजाना औसतन 40 मिनट इलेक्ट्रॉनिक आलात की स्क्रीन के सामने गुजारते हैं। 2 से 5 साल के बच्चों के लिए ये स्क्रीन टाइम दिन में 1 घंटे से ज्यादा नहीं होना चाहिए, लेकिन हकीकत में ये वक्त इससे 2 गुना ज्यादा है। आलमी इदारे ने टीनेजर्स के लिए वक्त की कोई हद मुकर्रर नहीं की, लेकिन उन्होंने इलेक्ट्रॉनिक आलात के इस्तेमाल और जहनी दबाव जैसे मसाइल के ताल्लुक का जिक्र किया है। असम्पशन कॉलेज में प्रोफेसर जेम्स लैंग बच्चों पर डिजिटल आलात के असरात पर तहकीक कर रहे हैं और वो खुद 5 बच्चों के वालिद हैं। वो कहते हैं कि फिलहाल घबराने की जरूरत नहीं है।
You shouldn't worry so much about it if you're you and your family recognize that this is a temporary
transition. Agar aapko aur aapke khandan ko ye ehsaas hai ki ye arzi hai aur ye ke halaat ke mamool par aane par agar aap sehatmand aadat ki janib lautne ke liye sakht mehnat karne ko taiyar hain to aapko zyada pareshan hone ki zarurat nahi.
انسانی دماغ کے نیورو پلاسٹیسٹی یا خود کو تیزی سے نئے حالات کے مطابق ڈھالنے کی قابلیت کے سبب صورتحال کو موڑا جا سکتا ہے، لیکن اس کا مطلب یہ ہے کہ وبا کے خاتمے کے بعد والدین کو بچوں کے لیے سکرین ٹائم کی حدود مقرر کرنا پڑیں گی، لیکن یہ تشویش صرف وقت کے دورانیے کے لیے ہی نہیں بلکہ مواد کے بارے میں بھی ہے.
The most popular platforms are non-educational.
مقبول ترین پلیٹ فارمز غیر تعلیمی ہیں. مقبول ترین پلیٹ فارمز میں 80% بچوں کے زیر استعمال یوٹیوب، نصف بچوں کے زیر استعمال نیٹ فلکس اور ٹک ٹاک شامل ہیں.
اس وقت سب سے زیادہ خوشائند پیش گوئیاں بھی محض نظریاتی ہیں. آج کا کوئی سائنسدان بھی ڈیجیٹل دور میں کسی ایسے لاک ڈاؤن سے نہیں گزرا، اور کسی کو بھی اس بات کا یقین نہیں ہے کہ اس کے مختصر اور طویل مدتی اثرات کیا ہوں گے. اینا نیلسن کے ساتھ عمران جدون، وائس آف امریکہ.
وی او اے اردو اب آپ کے ہاتھ میں. پڑھیے، دیکھیے، سنیے، سیو کیجیے، فالو کیجیے. دور جانے کی ضرورت نہیں. وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں. آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے، جو ایپ سٹور پر بھی دستیاب ہے. وی او اے اردو اب آپ کے ہاتھ میں.
وائس آف امریکہ واشنگٹن سے میں ہوں یاسمین جمیل آج کے خصوصی پروگرام کے ساتھ. اور اب ایک رپورٹ امریکہ میں صدارتی انتخابی مہم کے بارے میں. امریکہ کی ریاست وسکانسن ان ریاستوں میں سے ہے جہاں صدارتی انتخابات کے لیے کانٹے کا مقابلہ ہوتا ہے. ریاست میں گزشتہ 5 میں سے 3 صدارتی انتخابات میں فاتح کا فیصلہ چند ہزار ووٹوں کے فرق سے ہوا. وسکانسن کے عوام اس سال محدود سیاسی سرگرمیوں کو کیسے دیکھ رہے ہیں؟ سنتے ہیں فائزہ بخاری کی اس رپورٹ میں.
یہ ریاست وسکانسن کے شہر ملواکی میں واقع وسکانسن سینٹر ہے جہاں ڈیموکریٹ پارٹی کا کنونشن ہو رہا ہے. عموماً کنونشنز پر بھاری رقم خرچ کی جاتی ہے، لیکن کرونا وائرس نے بیشتر منصوبوں پر پانی پھیر دیا.
For the city and the state, it's a huge loss because
مقامی طور پر کنونشن کی سرگرمیوں کی کمی کو بہت محسوس کیا جا رہا ہے، لیکن میرے خیال میں اس کا سیاسی اثر دونوں جماعتوں پر یکساں ہوگا کیونکہ ریپبلکنز بھی ایسا کنونشن نہیں کر رہے.
پروفیسر چارلز کہتے ہیں کہ ٹرمپ انتظامیہ کے 3.5 سالوں کے دوران ان کے بارے میں لوگوں کی رائے خاصی پختہ ہو چکی ہے، جبکہ ریپبلکنز کی نظر میں ہلری کلنٹن کے مقابلے میں جو بائیڈن کے بارے میں منفی تاثر کم ہے.
So far at least Joe Biden is not seen as negatively by Republicans.
اب تک کم از کم ریپبلکنز کی رائے جو بائیڈن کے بارے میں اتنی منفی نہیں جتنی ہلری کے بارے میں تھی، گو کہ وہ انہیں مثبت انداز میں بھی نہیں دیکھتے، لیکن ان کے لیے ہلری جیسی شدید نفرت نہیں پائی جاتی.
ماضی کی طرح صدر ٹرمپ دوبارہ ریاست وسکانسن سے جیتنا چاہتے ہیں جہاں ہلری کلنٹن نے خود کوئی انتخابی جلسہ نہیں کیا تھا. جو بائیڈن بھی کنونشن سے خطاب کے لیے یہاں نہیں آ رہے، مگر صدر ٹرمپ نے اہم ریاستوں میں خود انتخابی جلسے کرنے کا فیصلہ کیا ہے، اور اس سلسلے میں وہ وسکانسن بھی رکے. پروفیسر چارلز کے مطابق جو بائیڈن اس ریاست سے غافل نہیں ہیں.
We're seeing very substantial media buys and social media.
ہم دیکھ رہے ہیں کہ بائیڈن سیاسی اشتہارات اور سوشل میڈیا پر کافی توجہ دے رہے ہیں. تاہم 2016 میں جو ہوا اسے دیکھتے ہوئے اس بار ڈیموکریٹس کی بذات خود موجودگی کا نہ ہونا علامتی اعتبار سے اہم ہے. اس سے یہ بھی ظاہر ہوتا ہے کہ ریپبلکنز لوگوں کے ساتھ تقریبات منعقد کرنے پر زیادہ آمادہ ہیں.
لیکن پروفیسر چارلز کے مطابق کرونا وائرس سے نمٹنے کی حکمت عملی پر تنقید صدر ٹرمپ کے امکانات کو بھی متاثر کر سکتی ہے.
The coronavirus epidemic is a big issue this fall.
اس بار کرونا وائرس ایک اہم ترین مسئلہ ہے. الیکشن میں یہ صدر کے لیے بڑی رکاوٹ ہے. اگلے 3 ماہ کی سیاسی مہم جوئی میں بھی یہ موضوع اہم کردار ادا کرے گا.
جمعرات کی رات جو بائیڈن اپنی آبائی ریاست ڈیلاویئر سے ڈیموکریٹک جماعت سے بطور صدارتی امیدوار قبولیت کا اعلان کریں گے. فائزہ بخاری، وائس آف امریکہ، واشنگٹن.
امریکہ میں خواتین کو ووٹ کا حق دیے جانے کو 100 سال مکمل ہو گئے ہیں. امریکی خواتین نے حق رائے دہی کے حصول کے لیے ماضی میں بہت سخت اور طویل جدوجہد کی تھی. اس تاریخی جدوجہد کے بعد ووٹ کا حق ملنے اور آج کی امریکی خواتین پر اس کے اثرات کے بارے میں سنتے ہیں یہ رپورٹ.
جسے پیش کر رہی ہیں سادیہ زیب رانجھا.
19ویں صدی کے اختتام اور 20ویں صدی کے آغاز میں امریکہ بھر میں حقوق نسواں کی حامی خواتین نے ایک مشکل اور طویل جنگ لڑی. 1848 میں نیو یارک میں سینیکا فالز کنونشن میں اس تحریک کی بنیاد رکھی گئی اور ایک دستاویز تیار کی گئی جس میں خواتین کے لیے مردوں کے مساوی حقوق اور ووٹ کے حق کا مطالبہ کیا گیا. خواتین کو ووٹ کا حق دلانے کے لیے 70 سال لڑی جانے والی اس لڑائی میں سفید فام خواتین نے سیاہ فام خواتین کا خیر مقدم نہ کیا.
لیکن سیاہ فام خواتین نے 2 صدیوں تک غلامی کے خلاف تحریک, چرچ کانفرنسوں, شہری حقوق کی تنظیموں اور افریقن امریکن ویمن سمیت متعدد تنظیموں کی بنیاد رکھی.
اگرچہ 20ویں صدی کے اوائل میں معاشرے میں خواتین کا کردار تبدیل ہوا لیکن نئی نسل کی خواتین نے بھی یہ جدوجہد جاری رکھی. انہوں نے پرامن احتجاج کیے اور بھوک ہڑتالیں کی. صدر وڈرو ویلسن نے سن 1918 میں خواتین کے حق رائے دہی کی جانب اپنا موقف مثبت طور پر بدلا اور پھر 2 سال بعد آئین میں ترمیم کی توثیق کر دی گئی. لیکن آج 100 سال بعد بھی خواتین کو ووٹ ڈالنے کی راہ میں رکاوٹوں کا سامنا کرنا پڑتا ہے. مساوی حقوق کی تحریک کے حامیوں کا کہنا ہے کہ اس طرح کی ناانصافیوں کو آئینی ترمیم سے ہی ختم کیا جا سکتا ہے جسے 1923 میں متعارف کرایا گیا تھا. سرگرم کارکنوں کا کہنا ہے کہ ایکول رائٹس ایکٹ کا مستقبل اگرچہ غیر یقینی ہے لیکن جیسے ووٹ کا حق مانگنے والی خواتین پیچھے نہیں ہٹی تھی اسی طرح وہ بھی یہ لڑائی جاری رکھیں گے. ڈیبرا بلاک کے ساتھ سادیہ زیبرانجھا, وائس آف امریکہ.
دنیا بھر سے اہم خبروں, دلچسپ معلومات اور ویڈیوز کے لیے آپ آ سکتے ہیں ہمارے سوشل میڈیا پلیٹ فارمز پر.
اور اب ایک نظر پاکستان کی سیاسی صورتحال پر. پاکستان میں اپوزیشن ایک آل پارٹیز کانفرنس بلانے کی کوشش کر رہی ہے. اس سے وہ کیا حاصل کرنا چاہتی ہے اور کراچی کے مسائل کس حد تک ملکی سیاست کا حصہ ہیں, اس بارے میں ہمارے ساتھی قمر عباس جعفری کی رپورٹ سنیے.
پاکستان میں اپوزیشن کی سیاسی جماعتیں ایک آل پارٹیز کانفرنس بلانے کے لیے کوشاں ہیں. سوال یہ ہے کہ کیا وہ اس میں کامیاب ہو سکیں گی اور اگر کامیاب ہو گئیں تو اس سے کیا حاصل کرنا چاہیں گی. دوسری جانب کراچی کے مسائل پاکستان کی سیاست میں بدستور ایک اہم موضوع بنے ہوئے ہیں اور ان مسائل کے حل کے لیے پیپلز پارٹی, پی ٹی آئی اور ایم کیو ایم پاکستان کے درمیان جو ایک معاہدہ ہوا ہے, کیا وہ واقعی کراچی کے مسائل کو حل کرنے میں کامیاب ہو سکے گا, یہ جاننے کے لیے ہم نے 92 نیوز کے گروپ ایڈیٹر اور کالم نویس ارشاد عارف اور سیاسی تجزیہ کار اور بلاگر سعید احمد سے گفتگو کی. آل پارٹیز کانفرنس کے انعقاد کے امکانات کے بارے میں گفتگو کرتے ہوئے ارشاد عارف کا کہنا تھا.
دیکھیے, اس وقت آل پارٹیز کانفرنس منعقد کرنے کی جو کوششیں ہیں وہ اس لیے ناکامی سے دو چار ہو رہی ہیں یا کامیاب نہیں ہو پا رہی کہ اپوزیشن کے اندر ٹرسٹ ڈیفیسٹ بہت زیادہ ہے. یہ کانفرنس اگر ہوئی بھی تو یہ صرف جو ٹرسٹ ڈیفیسٹ ہے اس کو ختم کرنے کے لیے ہوگی. یہ ایک اعتماد سازی کانفرنس بلڈنگ کے لیے ہو سکتی ہے کیونکہ اس وقت اپوزیشن کے پاس کوئی ایسا ایجنڈا نہیں ہے جس کی وجہ سے مل بیٹھ کے حکومت کو کوئی ٹف ٹائم دے سکیں یا حکومت کے خلاف عوام کو موبلائز کر سکیں یا کم از کم عوام اور اپنے کارکنوں کے سامنے اس اے پی سی کا کوئی جواز ہی پیش کر سکیں. یہ ایف اے ٹی ایف کے معاملے پر جب پیپلز پارٹی اور نون لیگ نے حکومت سے تعاون کیا, قانون سازی جب ہو رہی تھی اسمبلی میں, تو مولانا فضل الرحمان بہت بڑا فروختہ ہوئے, لیکن وہ دونوں پارٹیز جو ظاہر بات ہے مین اسٹریم پارٹیز ہیں وہ یہ سمجھتے ہیں کہ یہ قومی معاملہ ہے اور ہمیں مخالفت پر مخالفت نہیں کرنی چاہیے کیونکہ اس سے نقصان تحریک انصاف کو یا حکومت کو نہیں ہوگا, ملک کو ہو سکتا ہے. اور اہم ترین بات یہ ہے کہ وہ دونوں پارٹیز جو ہیں اپنی باغ ڈور مولانا فضل الرحمان کے حوالے نہیں کرنا چاہتے ہیں. میرا نہیں خیال کہ اول تو اے بی سی ہونا ممکن نظر نہیں آتا, مشکل ہے. اگر ہوگی بھی تو اپوزیشن کے باہمی اختلافات ختم کرنے کے لیے تو ہو سکتی ہے اور اس میں بھی اگر کامیاب ہوگی تو بڑی اچیومنٹ ہوگی, لیکن حکومت کو ٹف ٹائم دینے کے لیے, حکومت کے خلاف کوئی تحریک چلانے کے لیے, حکومت کی مشکلات اضافہ کرنے کے لیے
کراچی بھی سیاست میں ایک بہت بڑا مسئلہ ہے. اس کے جو ایشوز ہیں, اس کے جو مسائل ہیں, ان کے اوپر ابھی حال ہی میں ایک معاہدہ ہوا ہے تینوں پارٹیز کے درمیان, پیپلز پارٹی, پی ٹی آئی اور ایم کیو ایم پاکستان. کیا آپ سمجھتے ہیں کہ وہ کراچی کے مسئلے کو حل کر سکیں گے؟ یہ ایک حقیقی پیش رفت ہے؟
دیکھیے, وہ اس جو معاملہ جو تھا اس کو کچھ اور رنگ دے دیا گیا. وہ یہ تھا کہ این ڈی ایم اے کو وزیر اعظم پاکستان عمران خان نے یہ ٹاسک دیا کہ کراچی کے نالے صاف کیے جائیں, وہاں صفائی کا سسٹم ہونا چاہیے. این ڈی ایم اے کے سربراہ جب وہاں گئے تو انہیں محسوس ہوا کہ یہ نالوں کی صفائی یا شہر کی صفائی کا معاملہ جو ہے اس وقت کامیابی سے ہمکنار نہیں ہو سکتا جب تک یہ تینوں پارٹیز جو ہیں, ایک کے پاس کراچی کا مینڈیٹ ہے, دوسری کے پاس سندھ کی حکومت ہے, اور تیسری پارٹی کے پاس کراچی کا بلدیاتی نظام ہے, تو ان تین پارٹیوں کو بٹھایا جائے گا تو پھر یہ صفائی کا معاملہ درست ہو سکتا ہے. وہ جو بیٹھی تینوں پارٹیز وہ اس مقصد کے لیے تھی, لیکن میڈیا نے یہ تاثر دیا ہے کہ تمام مسائل کے حل کے لیے یہ ایک شاید کوئی لائحہ عمل تیار ہوا ہے یا اتحاد ہوا ہے, جس کے دوسرے دن مراد علی شاہ صاحب نے تجدید بھی کرتے انہوں نے کہا جی میں اپنے ایگزیکٹو اختیارات تو کسی کو نہیں دے سکتا. تو ایک تو یہ محدود قسم کا اتحاد ہے, رابطہ کمیٹی پھر بنی ہے, لیکن یہ اس لیے تینوں پارٹیز مل بھی جائیں تو کراچی کے مسائل حل نہیں ہو سکتے کہ کراچی کے مسائل حل کرنے کے لیے سیاسی جماعتوں کا اتفاق ضروری نہیں ہے, بلکہ جو مؤثر بلدیاتی نظام ہونا چاہیے جو کہ وہاں موجود نہیں ہے, میئر کے پاس اختیارات بھی ہوں, وسائل بھی ہوں اور وہ نیت بھی ہو, تو ایک ایسی بلدیاتی قیادت جس کا عزم اور ارادہ بھی ہو, نیت صاف ہو اس کی, اس کے پاس وسائل ہوں, اس کے پاس اختیارات ہوں, تبھی یہ مسائل حل ہو سکتے ہیں.
اچھا,
تینوں پارٹیز اگر متحد ہوں اور بلدیاتی نظام کام ہی نہ کر رہا ہو تو پھر وہ صرف ایم این اے ایم پی اے نے کوئی مسئلہ حل نہیں کر.
آپ یہ سمجھتے ہیں کہ آنے والے دنوں میں کراچی پاکستان کی سیاست میں ایک اہم موضوع رہے گا؟
یہ کراچی اہم موضوع ہمیشہ ہے, اب بھی رہے گا. اس کی وجہ یہ ہے کہ کراچی جو ہے اکنامک ہب ہے پاکستان کا, اور ایک بڑا شہر ہے, منی پاکستان اس کو کہنا چاہیے. ہر طبقہ فکر کے لوگ, ہر رنگ نسل زبان کے لوگ وہاں موجود ہیں, اور ایک معاشی شاہراہ ہے پاکستان کی, تو اس لیے وہ موضوع تو رہے گا. اور ابھی تک اس کو اس کے مسائل حل کرنے کے لیے کوئی سنجیدہ کوشش نہیں ہوئی, لیکن جو بلدیاتی نظام ہے کراچی کا, وہ جو سندھ حکومت نے بنایا ہے اس میں بلدیاتی اداروں کے اختیارات ہی نہیں ہیں.
یہ تھے ارشاد عارف, اور اپوزیشن کی ممکنہ اے پی سی کے بارے میں سید احمد کا کہنا تھا.
اس وقت کی صورتحال یہ ہے کہ اپوزیشن کے سامنے کوئی گول نظر نہیں آ رہا. اپوزیشن کو سب سے بڑی پرابلم یہ ہے کہ گورنمنٹ چونکہ ایڈامنٹ ہے, خاص کر کے عمران خان صاحب ایڈامنٹ ہیں کہ وہ ریلیف دینے کے لیے کرپشن کیسز پر تیار نہیں ہے, اور اپوزیشن کے تقریباً تمام ہی بڑی پارٹی کے لوگوں کے اوپر کوئی نہ کوئی کیس بنا ہوا ہے. اپنے لیے ریلیف حاصل کرنے کا ان کے پاس جو ایک ہی طریقہ رہ گیا ہے کہ وہ اپنے صفوں میں ایک اسٹرانگ یونٹی ڈیولپ کریں, اور اس ڈیولپمنٹ کے بعد وہ گورنمنٹ کو پریشرائز کریں یا گورنمنٹ سے اپنے لیے ریلیف حاصل کریں. ادروائز اپوزیشن کے پاس خود کوئی ایسی پلاننگ نہیں ہے جو وہ دے سکے ملک کے لیے کہ ملک کو کیسے آگے لے جا سکتا ہے. ان کا جو اس وقت بظاہر ایجنڈا نظر آ رہا ہے وہ یہی نظر آ رہا ہے کہ کسی طرح وہ اپنے آپ کو ان کیسز سے بچائیں. تو میں سمجھتا ہوں اے پی سی کا بنیادی مقصد بھی پریشر ڈالنا ہے اور دکھانا ہے کہ ہم صفوں میں ایک ہو چکے ہیں اور ایک آواز ہے ہماری.
اچھا سید صاحب, یہ بتائیے کہ کراچی کا جو معاملہ ہے, آپ نے دیکھا ہوگا کہ ایک معاہدہ بھی ہوا ہے ایم کیو ایم پاکستان, پیپلز پارٹی اور پی ٹی آئی کے درمیان کہ وہ کراچی کی بہتری کے لیے کام کریں گے, کیا یہ صرف پالیٹکس ہے یا اس پہ کچھ آپ کو نظر آتا ہے؟
کراچی کی بہت بڑی بدقسمتی یہ ہے کہ کراچی کو تمام اسٹیک ہولڈرز کو جوائنٹلی اون کرنا چاہیے تھا, کراچی کو اون نہیں کیا گیا, اور اون نہیں کیا گیا کہ اور 18ویں ترمیم کے بعد فیڈرل گورنمنٹ کے پاس جو پاورز تھے وہ بھی ان اختیارات کو استعمال نہیں کر سکی جو آئین پاکستان میں 18ویں ترمیم کے بعد بھی ان کو حاصل ہے. تو کراچی ایسی صورت میں پروونشل گورنمنٹ نے بھی توجہ نہیں دی چونکہ ان کا ووٹ بینک نہیں ہے, فیڈرل گورنمنٹ کچھ نہیں کر سکی, تو کراچی پچھلے 10-15 سالوں میں ایک یتیم شہر بن کر رہ گیا.
یہ بتائیے کہ یہ جو معاہدہ ہوا ہے کیا یہ کارگر ثابت ہو سکے گا کراچی کی صورتحال کے لیے؟
دیکھیے میں نہیں سمجھتا, کراچی کو ٹھیک کرنے کے لیے صرف سپریم کورٹ کو آگے آنا ہوگا.
گورنمنٹ ویسے ہی انڈر پریشر ہے. یہ جو تینوں کو بیٹھایا بھی گیا ہے, اسٹیبلشمنٹ نے کوشش بھی کی ہے, تو میں نہیں سمجھتا کہ یہ بغاوت ثابت ہوگا. اگر آپ کراچی کو نہیں سنبھالیں گے, ریونیو انجن ہے پورے پاکستان کا, ریونیو نیچے آ جائے گا, پورے پاکستان پر ڈراسٹک افیکٹ آئے گا, اس کا اکانومی پورے پاکستان کی ڈاؤن ہو جائے گی. لہٰذا میں سمجھتا ہوں کہ سپریم کورٹ کو آگے آنا ہوگا اور اس کو ریاست اور ریاست کے شہر کو بچانے کے لیے اقدامات کرنے پڑیں گے, جیسا سپریم کورٹ کر رہی ہے اس اقدامات کو بھی کرنے پڑیں گے اور اس کو آئین کے آرٹیکل کے تحت اس کو فوج کی ہیلپ لینی پڑے گی, ورنہ کراچی ٹھیک نہیں ہو سکتا.
یہ تھے سید احمد قمر عباس جعفری, اردو وی او اے واشنگٹن.
اس کے ساتھ ہی وائس آف امریکہ واشنگٹن سے آج کا یہ پروگرام ختم ہوتا ہے. یاسمین جمیل کو اجازت دیجیے, خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی